यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपालमा हिजो थप 8173 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित मध्ये 246 जनाको मृत्यु। 7999 जनामा संक्रमण निको भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। कोरोना संक्रमितको निशुल्क उपचारका लागि देशभरका 30 अस्पतालसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्झौता। सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी। बागमती प्रदेशसभामा रिक्त राष्ट्रसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै र विश्वभर हालसम्म 1,53,00,000,000 बढ़ी मात्रा कोरोना विरूद्धको खोप लगाइएको तथ्याङ्क। कोरोनाका बिरामीले संक्रमण मुक्त भएको 3 महिनापछि खोप लिन उपयुक्त हुने भारतको एउटा खोप विशेषज्ञ समितिको सिफारिश। अब समाचार विस्तारमा। नेपालमा हिजो थप 8173 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 21,139 नमूनाको पीसीआर परीक्षण गर्दा 8064 र 708 नमूनाको एन्टिजेन परीक्षण गर्दा 109 जनामा संक्रमण पुष्टि भएको जनाएको छ। हिजो काठमाडौँमा 1988 जना, ललितपुरमा 270 र भक्तपुरमा 228 सहित काठमाडौँ उपत्यकामा 2486 जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने संख्या 4,80,418 पुगेको छ। हिजो 7,999 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने दर 75% रहेको छ। कोरोना भाइरसका कारण हिजो थप 246 जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ। यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुने संख्या 5,657 पुगेको छ। हाल देशभर 1,14,358 सक्रिय संक्रमित रहेका छन्। तीमध्ये 1,618 जना आईसीयूमा र 381 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल 43 जिल्लामा 500 भन्दा बढ़ी र 14 जिल्लामा 200 भन्दा बढ़ी संख्यामा सक्रिय संक्रमित उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका संक्रमितको निशुल्क उपचारका लागि देशभरका 30 अस्पतालसँग सम्झौता गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले देशभरका सरकारी तथा निजी अस्पतालमा कोरोना भाइरस संक्रमितका लागि कोविड 19 केयर युनिट सञ्चालनका लागि सम्झौता गरिएको जानकारी दिनुभयो। ती अस्पतालमा संक्रमितले निशुल्क उपचार पाउनेछन्। प्रदेश नम्बर 1 मा 1, प्रदेश 2 मा 2, बागमती प्रदेशमा 17, गण्डकी र लुम्बिनी प्रदेशमा 2-2 तथा सुदूरपश्चिम प्रदेशमा 6 अस्पताल रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कार्यवाही गर्ने भएको छ। मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई लिएर आउनु भन्नै नहुनेमा कहीं कतै यस्तो गर्ने गरिएको भए नगर्न नगराउन अनुरोध गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कार्यवाही गरिने जानकारी दिनुभयो। मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकता अनुसार उपलब्ध गराएको जनाएको छ। अस्पतालमा पुगेका अक्सिजन सिलिण्डर अस्पतालको अक्सिजन आपूर्ति प्रणालीमा स्वतः जाने भएकाले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको छ। सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटोको म्याद बाहेक 30 दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको हो। आदेशमा बाटोको म्याद बाहेक 15 दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ। अधिवक्ता सिर्जना अधिकारीले सरकारको आन्तरिक राजस्व विभागको वेबसाइटमा कर बुझाउने सम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराई जरिवाना लगाइएको जनाउँदै अदालतमा निवेदन दायर गर्नुभएको थियो। काठमाडौँको गौशालामा मारवाड़ी सेवा समितिले निर्माण गरेको 51 शैयाको निशुल्क कोविड 19 आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले हिजो केन्द्रको शुभारम्भ गर्नुहुँदै कोरोना विरूद्ध सबै मिलेर अघि बढ़नुपर्ने बताउनुभयो। सरकारले जनताको उपचार र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुहुँदै उप प्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट लगायत स्वास्थ्य सामग्री खरिद गर्न मन्त्री परिषदबाट निर्णय गरी पहल थालिएको तथा कोरोना भाइरस विरूद्धको खोप खरिदका लागि लागि औपचारिक प्रक्रिया प्रारम्भ गरिएको जानकारी दिनुभयो। केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निशुल्क व्यवस्था गरिएको मारवाड़ी सेवा समितिका अध्यक्ष कैलाश गोयलले जानकारी दिनुभयो। अक्सिजन सिलिण्डरको कृत्रिम अभाव सिर्जना गरी बढ़ी मूल्यमा बिक्री गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको सातदो बाटो बस्ने नुवाकोट विदुर नगरपालिका तीनका रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका बाह्र लगनखेल बस्ने मकवानपुर हेटौडा उपमहानगरपालिका छका नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका दुई माडुल बस्ने धादिङ गल्छी गाउँपालिका दुईका रामशरण अधिकारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजन अभाव भइरहेको सन्दर्भमा कालो बजारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा खोजी गर्दा उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। बजारमा करिब 15,000 रूपियाँ पर्ने अक्सिजन सिलिण्डरलाई बजार मूल्यभन्दा बढ़ी लिई प्रति सिलिण्डर 41,000 रूपियाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर सैया सहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। कांग्रेस संसदीय दल कार्य समितिको हिजोको बैठकले सबैलाई तत्काल कोरोना विरूद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो। कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोना विरूद्धको खोप सहयोग गर्ने देश अन्तर्राष्ट्रिय संघ संस्था र सहयोगीलाई धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान समेत गरेको छ। कैलालीको धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा 33 अक्सिजन कन्सन्ट्रेटर जडान गरी अक्सिजन आपूर्ति थालिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर हेमराज पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै हाल अस्पतालमा 122 कोरोना संक्रमितको उपचार भइरहेको र तीमध्ये 101 अक्सिजनको सपोर्टमा रहेको जनाइएको छ। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कोविड 19 संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै पक्ष सक्रिय भएका छन्। स्थानीय तहमा विभिन्न संयन्त्र बनाएर निजी क्षेत्रको समेत सहभागितामा काम गर्न थालिएपछि कोरोना संक्रमण दरमा कमी समेत आउन थालेको छ। हरीश चन्द्र बागको रिपोर्ट।
बेलडाँडी गाउँपालिकाले संक्रमणको जोखिम नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाई, बाहिरबाट आएका नागरिकहरूको निगरानी, शंकास्पद व्यक्तिहरूको चेक जाँच, औषधि र अक्सिजन सहितका विभिन्न प्रविधिहरूको आपूर्ति, जनशक्ति व्यवस्थापन लगायतका कार्यमा बढ़ी जोड़ दिएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अमर बहादुर खत्रीले बताउनुभयो। सरकार र प्रशासनले जारी गरेको आदेश तथा जनचेतनामूलक सन्देश प्रवाह, होम आइसोलेसनमा बसेका व्यक्तिहरूको बेला बेलामा घर दैलोमै गई चेक जाँच, अप्ठ्यारोमा परेका नागरिकहरूलाई सहयोग गर्ने लगायतका कार्यमा यहाँका जनप्रतिनिधिहरूले समेत आफ्नो क्षेत्रबाट सक्रियता बढ़ाउनु भएको छ। बेलडाँडी गाउँपालिका वडा नम्बर 2 वडा अध्यक्ष प्रेमराज खाती:
टोल टोलमा गएर के कस्तो परिस्थिति छ, इण्डियाबाट कति आएका छन् डाटा कलेक्सन गर्न भनेका छौँ स्वयंसेविका दिदी बहिनीहरूलाई, र हामी पनि डाक्टर र एउटा स्वयंसेविका एउटा जनप्रतिनिधिको टिमै टोल टोलमा गएर कहाँ जरो छ, कहाँ कसलाई के भएको छ, कसलाई के भएको छ भन्ने कुरा गरेर उहाँहरूलाई सावधानी अपनाउने भन्ने कुराहरूमा हामी लागिरहेका छौँ।
त्यस्तै बेलडाँडीका सक्रिय युवाहरूले मेरो सहयोग अभियान थालनी गरी विभिन्न दाताहरूबाट आर्थिक सहयोग संकलन गरिरहनु भएको छ। कोविड 19 को बढ़दो संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेरो सहयोग अभियान थालनी गरिएको उक्त अभियानका एक अभियन्ता निश्चल जोशीले बताउनुभयो।
स्वस्फूर्त रूपबाट सहयोगी दाताहरूले आर्थिक सहयोग गरिरहनु भएको छ, त्यो आर्थिक सहयोगलाई हामीले कोरोनाको नियन्त्रणका लागि आवश्यक पर्ने अक्सिजन लगायतका सामग्रीहरूलाई विस्तार विस्तारै म्यानेज गर्दै जाने भन्ने उद्देश्यका साथ अभियानको थालनी गरेका छौँ।
यसका अतिरिक्त कञ्चनपुरको दक्षिणी क्षेत्रमै अक्सिजन प्लान्ट स्थापनाका लागि बेलडाँडी गाउँपालिका सहित लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाले संयुक्त रूपमा प्रक्रिया शुरू गरेको छ भने महाकाली अस्पतालमा कोविड संक्रमितको उपचारका लागि आवश्यक व्यवस्थापन गर्न बेलडाँडी गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा छेत्रीले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी बोक्सरलाई रू 5,00,000 सहयोग रकम हस्तान्तरण गर्नु भएको छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
कोरोना संक्रमणको दर तीव्र रूपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी बनाउन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ। कोरोना भाइरसले उत्पन्न गरेको परिस्थितिका कारण अवरूद्ध शैक्षिक गतिविधिलाई निरन्तरता दिन दाङ जिल्लामा अनलाइन कक्षा सञ्चालन गरिएको भए पनि विद्युत सेवा अनियमित हुँदा अनलाइन कक्षा प्रभावित भएको विद्यार्थीहरूको गुनासो छ। दाङबाट प्रेमबहादुर रामजा मगरको रिपोर्ट।
कोरोना संक्रमणको दर उच्च रहेपछि अहिले शिक्षण संस्थाहरू पूर्ण रूपमा बन्द रहेका छन्। यस्तो अवस्थामा केही शिक्षण संस्थाले विद्यार्थीहरूलाई अनलाइनको माध्यमबाट सिकाइमा जोड्न थालेका छन्। तर विद्युत अनियमित हुँदा अनलाइन कक्षा भने प्रभावित भएको विद्यार्थीहरूको गुनासो रहेको छ। हिन्दू विद्यापीठ घोराईकी छात्रा लक्ष्मी श्रेष्ठ संक्रमणको समयमा अनलाइन कक्षा नै प्रभावकारी हुने भनिए पनि विद्युत छिन छिनमा आउने जाने समस्याले गर्दा सहज रूपमा सिकाइ हासिल गर्न असहज हुने गरेको शिक्षक अभिभावक तथा विद्यार्थीहरूले बताउने गरेका छन्। कोराई 13 रहेको गोदावरी इङ्ग्लिस मिडियम स्कूलका प्रिन्सिपल विष्णु दाहालको भनाइले पनि यसलाई पुष्टि गर्दछ।
जस्तो डाइरेक्ट लाइनबाट नै इन्टरनेट कनेक्ट गरेर चलाउनुहुन्छ, त्यस्ता कक्षाहरू चाहिँ प्राय अवरुद्ध भएको अथवा डिस्टर्ब भएको, पटक पटक आउने जाने भएर है नियमित तरिकाले क्लास नचलेको यथार्थ।
लोड सेडिङ नभएको समयमा पनि विद्युत सेवा पटक पटक कटौती गरिरहँदा हैरानी भइरहेको विद्यार्थीको भनाइ छ। नेपाल विद्युत प्राधिकरण घोराई वितरण केन्द्रले भने आवाहुरी चलेको समयमा यस्तो समस्या आउने र अन्य समयमा समस्या नहुने जनाएको छ। विद्युत प्राधिकरण घोराई वितरण केन्द्रका प्रमुख अमित कुमार कर्ण:
हावाहुरीले गर्दा जुन डिस्टर्ब हुन्छ त्यति छ, त्योभन्दा बाहेक त अरू छैन। हाम्रो सिस्टम त ठिकै छ, माथिबाटै सिस्टम नआउने, अब हामीले सिस्टमै आउने भने त केही गर्नु पर्दैन, यहाँबाट डिस्टर्ब मात्रै गरिदिने हो।
कहिले इन्टरनेटको समस्या त कहिले विद्युत नहुने समस्या, यस्तो अवस्थामा अनलाइन कक्षा सिकाइ प्रभावकारितामा समेत प्रश्न उठ्न थालेको छ। प्रेम बहादुर रामजमगर, रेडियो नेपाल, घोराई।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज हुँदैछ। निर्वाचक मण्डलका सबै मतदाताहरूलाई आज बिहान 9 देखि 3 बजेसम्म हुने मतदानमा सहभागी हुन निर्वाचन आयोगले अनुरोध गरेको छ। उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य 110 र बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख 238 गरी 348 मतदाता रहेको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचन हुने आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। सर्वोच्च अदालतले संवैधानिक परिषद सम्बन्धी अध्यादेश विरूद्ध परेको रिट निवेदनमा लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयका नाममा कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले बाटाको म्याद बाहेक 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो। आदेशमा सो विषयमा अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई एजेट 17 बोलाइएको छ। अधिवक्ता डाक्टर पूर्ण प्रसाद खतिवड़ाले दोस्रो पटक जारी गरिएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको अध्यादेश 2078 कार्यान्वयन नगराउन माग गर्दै गत वैशाख 28 निवेदन दायर गर्नुभएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्री परिषद विस्तार गर्नुभएको छ। यही वैशाख 29 मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरूङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याउनु भएको छ। सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई किशोरीको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिका 9 रामकृष्ण सरदारकी छोरी 20 कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी 12 रोशनी रहेको जनाइएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइएको छ। करूणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायण लाग्दा छ महिना बुङमती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनदिनै बढ़िरहेको कोरोना संक्रमणलाई ध्यानमा राखी छिट्टै बुङमती लगिएको हो। समाचारमा फेरि पनि विज्ञापन।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो। यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरूद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरूद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनमा मंगलबारसम्ममा कोरोना भाइरस विरूद्ध 43,50,00,000 भन्दा बढ़ी खोप लगाइएको छ। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोरोना संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई तीव्र बनाइएको छ। विश्वमै बढ़ी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ। संयुक्त राज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै 57% अर्थात 15,84,00,000 करिब 28 करोड़ मात्रा खोप लगाएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। विश्वभर हालसम्म कोरोना भाइरस विरूद्धको 1,53,00,000,000 डोज खोप लगाइएको छ। कोरोना भाइरस संक्रमित बिरामीले संक्रमण मुक्त भएको 3 महिनापछि खोप लिन राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान 3 महिनासम्म स्थगित गर्न भारतीय कोविड 19 खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति एनईजीभीएसीले सिफारिश गरेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिश कोरोना भाइरस महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण तथा अनुभवका आधारमा गरिएको हो। कोरोना भाइरस संक्रमण मुक्त भएको परीक्षण रिपोर्ट आएको 14 दिन वा खोप लगाएको 14 दिनपछि कुनै पनि व्यक्तिले रक्तदान गर्न सक्ने विज्ञ समूहले सिफारिश गरेको छ। समितिले अन्य रोग लागेका गम्भीर बिरामीले कोरोना भाइरसको खोप लिनुभन्दा पहिले 4-8 हप्ता अस्पतालमा भर्ना हुन वा चिकित्सकको हेरचाह आवश्यक रहेको पनि सुझाव दिएको छ। स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह लिएर खोप लिन सक्ने तर गर्भवतीका लागि के गर्ने भन्ने विषयमा अझै खोपका लागि राष्ट्रिय प्राविधिक सल्लाहकार समूहले छलफल तथा अध्ययन गरिरहेको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको अत्यधिक मार झेलिरहेको भारतमा कोरोना संक्रमितको संख्यामा केही कमी आउन थालेको छ। भारतमा लगातार केही दिनदेखि संक्रमित हुने संख्या 3,00,000 भन्दा कम रहेको छ। भारतमा गत 24 घण्टामा 2,76,200 भन्दा बढ़ी संक्रमित थपिएका छन्। गत 24 घण्टामा भारतमा 3,880 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भारतका महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, बिहार, मध्यप्रदेश र छत्तीसगढ़मा संक्रमितको संख्यामा केही कमी आइरहेको छ। भारतमा हालसम्म 32,30,01,177 जनाको परीक्षण गरिएकोमा मंगलबार मात्रै 20,08,296 जनाको परीक्षण गरिएको जनाइएको छ। भारतका 22 राज्यहरूमा संक्रमण दर 15% भन्दा बढ़िरहेको पनि जनाइएको छ। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले नेपालको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण बनेको जनाएको छ। राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनले वर्तमान आर्थिक तथा मौद्रिक परिदृश्य संकटपूर्ण रहेको देखाएको हो। आर्थिक वर्ष 2077-78 को 9 महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढ़े पनि कोविड 19 को दोस्रो लहर नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण अनुमानित 4% आर्थिक वृद्धि हासिल गर्न समेत चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकको समीक्षा प्रतिवेदनमा उल्लेख गरियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म मुद्रा स्फूर्ति दर नियन्त्रित अवस्थामा रहे पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा हुन थालेको मूल्य वृद्धि भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रूपियाँ अवमूल्यन हुँदै गएका कारण आगामी दिनमा मुद्रा स्फूर्तिमा पनि केही चाप पर्ने समीक्षा प्रतिवेदनले देखाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अक्सिजन उत्पादन गर्ने उद्योगलाई जग्गा लगायतका पूर्वाधार उपलब्ध गराउने जनाएको छ। लिमिटेडले अक्सिजन ऑक्सिजन उत्पादनका लागि नियमावली छोट्याएर भए पनि उत्पादक कम्पनीलाई औद्योगिक क्षेत्रको जग्गा विद्युत पानी लगायतका पूर्वाधार सहज रूपमा उपलब्ध गराउने जनाएको हो। अध्यक्ष नन्दकिशोर बस्नेतले नेपालमा अक्सिजन सिलिण्डरको अभाव नहुने भए पनि माग अनुसारको अक्सिजन उत्पादन गर्न आवश्यक भएकाले कुनै पनि उद्योगलाई उत्पादनका लागि सहज बनाउन यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो। चितवन उद्योग संघले भरतपुर अस्पताललाई 10 तान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। चितवनमा कोरोना संक्रमितको चाप बढ्दै जाँदा अस्पतालहरूमा अक्सिजनको अभाव हुन नदिन अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको संघले जनाएको छ। उद्योग संघका पदाधिकारी सहितको टोलीले 8 लाख मूल्य बराबरका 10 तान उपकरण सहयोग गरेको हो। कोविड 19 को संक्रमण बढेसँगै जारी रहेको निषेधाज्ञाका समयमा पनि पर्वत जिल्ला स्थित राष्ट्रिय गौरवका आयोजना लगायत अन्य विकास निर्माणका काम निरन्तर भइरहेको छ। जिल्ला स्थित मध्य पहाड़ी लोकमार्ग कालीगण्डकी करिडोर सँगै अन्य सड़क तथा पुल निर्माण निषेधाज्ञाका समयमा पनि नरोकिएको मध्य पहाड़ी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ आर्थिक समाचारका साथमा अब खेल समाचार।
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टीम मे 25 तारीकमा जाने भएको छ। कतार एयरवेजबाट नेपाली टीम दोहा हुँदै इराक जानेछ। नेपाल भन्दा निकै माथिको वरियतामा रहेको इराकसँग नेपालले मे 29 मैत्रीपूर्ण खेल खेल्नेछ। यो खेलपछि नेपाली टीम फिफा विश्वकप छनौटका लागि कुवेत प्रस्थान गर्नेछ। इराकसँगको खेल खेलेको अर्को दिन अर्थात मे 30 तारीकमा कुवेत प्रस्थान गर्नेछ। नेपालले विश्वकप छनौटमा जुन 3 चाइनिज ताइपिन, जुन 7 जोर्डन र जुन 11 अस्ट्रेलियासँग खेल्नेछ। नेपाली टीम जुन 12 नेपाल फर्किनेछ। विश्वकप छनौटमा नेपालले 5 खेलमा 1 जित र 4 हार बिहोरेको छ। आसन्न टोकियो ओलम्पिक छनौटका लागि नेपालले तेक्वान्दोमा सहभागिता जनाउन नपाउने भएको छ। जोर्डनमा हुने भनिएको छनौट प्रतियोगिताका लागि त्यहाँको सरकारले भारत र नेपाललाई रेड लिस्टमा राखेको र आफ्नो देशभन्दा बाहिर 14 दिनको क्वारेन्टाइन बसेर मात्र जोर्डन प्रवेश गर्न पाउने नियम बनाएपछि नेपालले छनौटमा सहभागिता जनाउन नपाउने भएको हो। मे 21 र 22 हुने प्रतियोगिता आउने मुखैमा जोर्डन सरकारले नेपाल र भारतबाट आउने खेलाड़ीलाई 2 साता अर्को देशमा क्वारेन्टाइन बसेर आउनुपर्ने नियम बनाएको हो। विश्व तेक्वान्दो महासंघले करिब 2 साता अगाडि नै यसको पत्राचार गरे थियो। छनौट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने तेक्वान्दो एक्लो खेल हो। अब छनौट चरण खेल्न नपाउने भएपछि तेक्वान्दोलाई वाइल्ड कार्डकै भर रहेको छ। टोकियो ओलम्पिकका लागि पौडी र एथलेटिक्सले खेल्ने पक्का भएपछि बाँकी 7 खेलका खेलाड़ी वाइल्ड कार्डको भरमा छन्। यसपटक ओलम्पिकका लागि वाइल्ड कार्ड पाउने सम्भावना निकै न्यून देखिएको छ। नेपालले वाइल्ड कार्डका लागि पठाएका खेलको सूचीमा पनि अरू 1-2 खेलमा मात्र नेपाल ओलम्पिक कमिटीले आशा गरेको महासचिव निरेन्द्रराज श्रेष्ठले बताउनुभयो। ओलम्पिक छनौट खेल्न नपाउँदा वरियतामा पनि अङ्क जोड्न कठिन भएकाले पनि यो सम्भावना कम भएको बताइएको छ।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज देशभर बदलिरही धेरै स्थानमा हल्का वर्षा हुने, प्रदेश एक बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने र उच्च पहाड़ी भागका केही स्थानमा भारी हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 23.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.8 डिग्री सेल्सियस, वर्षा 4.6 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:49 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा हिजो थप 8173 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित मध्ये 246 जनाको मृत्यु, 7999 जनामा संक्रमण निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। कोरोना संक्रमितको निशुल्क उपचारका लागि देशभरका 30 अस्पतालसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्झौता। निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी। बागमती प्रदेशसभामा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै र विश्वभर हालसम्म 1,53 करोड़ बढ़ी मात्रा कोरोना विरूद्धको खोप लगाइएको तथ्याङ्क। कोरोनाका बिरामीले संक्रमण मुक्त भएको 3 महिनापछि खोप लिन उपयुक्त हुने भारतको एउटा खोप विशेषज्ञ समितिको सिफारिश। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।